रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। जाजरकोट भूकम्प प्रभावितलाई सरकारले दिने किस्ता रकम छिटो उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय नेतृत्वको आग्रह। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूद्वारा राजीनामा। र ताइवानमा आएको गेमी आधीका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित। मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेटको उद्देश्य, प्राथमिकता र कार्यक्रम, 16 पञ्चवर्षीय योजना, राष्ट्र बैंकको 4 रणनीतिक योजना र सरकारवालाबाट प्राप्त सुझावलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याइएको नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बताउनुभयो। मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइयो को गवर्नर अधिकारीले बताउनुभयो। नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड़ दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्था गरेको छ। समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नगर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादतम्यता कायम गरिएको गवर्नर अधिकारीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको बजेटमा सरकारले अनुमान गरे बमोजिम 6% आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ। कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय संचित कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ। मुद्रास्फीतिलाई 5% हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने उल्लेख गरिएको छ। यस्तै विस्तृत मुद्रा प्रदायको वृद्धि दर 12% र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर 12.5% रहने प्रक्षेपण गरिएको छ। मौद्रिक नीतिको कार्यान्वयनबाट समष्टिगत आर्थिक स्थायित्व प्रवर्धन हुने, वित्तीय समावेशीकरण बढ़ने र सरकारले लिएको आर्थिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा नेपाल राष्ट्र बैंकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मौद्रिक नीति सार्वजनिकपछि अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला 16 आवधिक योजना बनेकाले समृद्ध नेपालका नीति योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष रूकुम पश्चिम र रूकुम पूर्व जिल्लाका नेपाली कंग्रेस र नेकपा एमालेका सांसद सहितका जिल्ला नेतृत्वले जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझैसम्म पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवास बालोटारमा आज प्रधानमन्त्री ओलीलाई भेटेर ती जिल्लाका प्रतिनिधि मण्डलले गत कार्तिक 17 गतेको भूकम्पबाट प्रभावितका लागि सरकारले दिने तय गरेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन्। ज्ञापन पत्रमा पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणको योजना कार्यालय स्थापना गर्न माग गरिएको छ। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका 3 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिनुभएको छ। विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज उहाँहरूले राजीनामा बुझाउनु भएको हो। माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन भने कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो। नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सभामा 13 जना सांसद रहेका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुने गरी काम गरिने बताउनु भएको छ। कम्प्यूटर एसोसिएशन नेपाल महासंघ क्यानले आयोजना गरेको होरियन बीटूबी समिट 2024 इन एसोसिएशन विथ बारकोड नेपाल कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै उहाँले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्य सम्पादन, समन्वय र सहकार्यको भावनाले अगाडि बढ़ने बताउनुभयो। रामेछापको गोकुलगंगा गाउँपालिका 6 फर्पूमा बिहिबार साँझ गएको पैरामा परि 3 जनाको मृत्यु भएको छ। अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको 18 वर्षीय छोरी सीता तामाङ, नातिनी क्रमशः 14 वर्षीय आशिका तामाङ र 13 वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिले गठन गरेको सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी उपसमितिले रेडियो नेपाल र नेपाल टेलिभिजनका पदाधिकारीहरूसँग विधेयकका विषयमा छलफल गरेको छ। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक सेवा प्रसारण विदेशको नक्कल नभई देश सुहाउँदो हुनुपर्ने पक्षमा सरकार रहेको तथा व्यवस्थापिका र कार्यपालिका बीच द्वन्द नहुने गरी कानूनको निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा संचार मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुर र कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त अधिकांश सुझावहरू विधेयकमा समेटिएको जानकारी दिनुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासको महत्वलाई कायम राख्दै विधेयकलाई परिष्कृत गर्नुपर्ने सुझाव दिनुभयो। वहाँले दुवै संस्थाको हाल प्रयोगमा रहेका डिजिटल प्लेटफर्मलाई समेत विधेयकमा समेटिनुपर्ने, श्रोता तथा दर्शक परिषद अम्बुस्टम्यानको व्यवस्था, पदपूर्तिको व्यवस्था, आचार संहिता, प्रसारण हुने सामग्रीमा पर्ने उजुरीको छानबिन तथा जाँचबुझ समितिको व्यवस्था गर्नुपर्ने र सार्वजनिक सेवा प्रसारणको आर्थिक सुनिश्चितता हुनुपर्ने सुझाव दिनुभयो। सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिस स्वतन्त्र निकायबाट हुनुपर्ने व्यवस्था विधेयकमा गर्न कार्यकारी निर्देशक केसीले सुझाव दिनुभयो। यस्तै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिस गर्न प्रतिनिधि सभाका सभामुख वा लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा समिति गठन गर्न विधेयकमा व्यवस्था गर्नुपर्ने र प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने सुझाव दिनुभयो। उपसमितिका सदस्य सांसद रामप्रसाद चौधरीले विधेयक चाँडै नै समितिबाट टुङ्गो लाग्ने बताउनुभयो। उपसमितिका संयोजक सांसद छविलाल विश्वकर्माले उपसमितिमा विधेयकमाथि पर्याप्त छलफल भएको तथा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त सुझावहरूको थप अध्ययन गरेर साझा धारणा बनाई विधेयकलाई चाँडै पूर्णता दिइने विश्वास व्यक्त गर्नुभयो। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल संचालक समितिले रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीलाई विदाई गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीको अध्यक्षतामा आज बसेको संचालक समितिको बैठकले कार्यकारी निर्देशक केसीलाई विदाई गरेको हो। त्यस अवसरमा अध्यक्ष सुवेदीले हाल 94% जनसंख्यामा रेडियो प्रसार पहुँच पुर्याउनमा कार्यकारी निर्देशक केसीको भूमिका उल्लेखनीय रहेको स्मरण गर्नुभयो। अध्यक्ष सुवेदीले कार्यकारी निर्देशक केसीको कार्यकालमा निवृत्ति भरण पेन्सन कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2081, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका 2081 लगायतका नीति नियम निर्माण भई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो। यस्तै संचालक समितिका सदस्यहरूले रेडियो नेपालको प्रसारण सुधारमा कार्यकारी निर्देशक केसीले गर्नुभएका प्रयासहरूको बारेमा प्रशंसा गर्नुभयो। त्यस अवसरमा कार्यकारी निर्देशक केसीले आफ्नो कार्यकालमा भएका गतिविधिका बारेमा संचालक समितिलाई जानकारी गराउनुभयो। 2049 साल पुसदेखि निरन्तर रेडियो नेपालमा कार्यरत रहनुभएका केसी 2077 साउन 12 गतेको नेपाल सरकार मन्त्री परिषद बैठकको निर्णय अनुसार रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिएको बताउनु भएको छ। भक्तपुर नगरपालिकाद्वारा संचालित खोप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा वहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताउनुभयो। काठमाडौँको किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको दाह संस्कार सम्पन्न भएको छ। मृगौला रोगबाट पीड़ित नकर्मीको गएराती वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आज किर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा उड़ाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो। सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय नकर्मीले पुर्याउनु भएको योगदानको स्मरण गर्नुहुँदै पूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। विक्रमसम्म 2079 भएको स्थानीय तह निर्वाचनबाट नकर्मी किर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो। ताइवानमा आएको गेमी आधीका कारण चीनमा करिब 3,00,000 मानिस विस्थापित भएका छन्। गेमी आधीका कारण फिलिपिन्समा कम्तीमा 21 जनाले र ताइवानमा 5 जनाले ज्यान गुमाउनुका साथै सयौं मानिस विस्थापित भएका थिए। ताइवान हुँदै चीन प्रवेश गरेको गेमी आधीले चीनमा पनि उथलपुथल ल्याएको हो। 8 वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आधीका कारण फिलिपिन्सको मनिलामा हिजो 14,00,000 लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि इन्धनको प्रदूषण फैलनबाट रोक्ने पहल गरिएको छ। उक्त ट्याङ्कर चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी संचार माध्यमले जनाएको छ। चीनी अधिकारीहरूले भारी वर्षा र गेमी नाम दिइएको चक्रपातले विपत्ति निम्ताउन सक्ने चेतावनी बिहिबार नै दिएका थिए। उनीहरूले फुजियानमा 2,90,000 भन्दा बढ़ी मानिसलाई स्थानान्तरण गरेको जनाउँदै केही शहरमा सार्वजनिक यातायात कार्यालय विद्यालय लगायत बजार समेत बन्द भएको जनाएका छन्। करिब 90,00,000 जनसंख्या रहेको वानझाउ शहरमा बाढ़ी र डुबानजन्य जोखिमको चेतावनी जारी गरिएको छ भने 7,000 मानिसहरूलाई स्थानान्तरण गरिएको सीसीटीभीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उहाँलाई शपथ गराउनु भएको हो। समारोहमा नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले योजना आयोगका नवनियुक्त सदस्यहरूलाई प्रधानमन्त्रीको उपस्थितिमा शपथ गराउनुभयो। शुक्रबार शपथ ग्रहण गर्ने सदस्यहरूमा डाक्टर आरपी बिच्छा, डाक्टर रमेश प्रसाद सिंह, डाक्टर प्रकाश कुमार श्रेष्ठ, गीता अधिकारी पौडेल, डाक्टर जय बहादुर टन्डन हुनुहुन्थ्यो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रको आवश्यकता बमोजिम सबै पक्षसँग समन्वय गरेर योजना तर्जुमाको काम अघि बढ़ाउन नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिनुभयो। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2081-82 मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक ल्याएको टिप्पणी गरेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका केही सकारात्मक र केही विषय अझै सम्बोधन हुन नसके चेम्बरले उल्लेख गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति मार्फत बैंक दर र नीतिगत दर घटाएको विषयलाई सकारात्मक रूपमा लिएको उल्लेख गरेको छ। निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनस्थापनाका लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरू पनि सकारात्मक भएको चेम्बरले उल्लेख गरेको छ। चेम्बरले चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा पनि जोड़ दिएको छ। हाल कायम 20 करोड़को कर्जा सीमा घटाउने पक्ष सकारात्मक भए पनि 50,00,000 भन्दा माथिको कर्जा प्रवाहको जोखिम भार 100% कायम गरिनुपर्ने माग सम्बोधन हुन नसकेको चेम्बरले गुनासो गरेको छ।
अब खेल समाचार अजय बमबाट।
विश्व खेलकुदको महाकुम्भका रूपमा स्थापित ओलम्पिकको 33 ग्रीष्मकालीन ओलम्पिक पेरिस ओलम्पिक आज औपचारिक शुरूआत हुँदैछ। नेपाली समय अनुसार राति 11:15 ओलम्पिकको उद्घाटन समारोह शुरू हुनेछ। विश्वका 206 देशका 10,000 भन्दा बढी खेलाड़ीको यसपटकको ओलम्पिकमा सहभागिता रहनेछ। पेरिस शहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको छ। 3,00,000 भन्दा बढी दर्शकले प्रत्यक्ष उद्घाटन समारोह हेर्ने विश्वास गरिएको छ। ओलम्पिक सहभागी खेलाड़ीको मार्च सेन नदीमाथि अगाडि बढ़ने ढुंगामा हुनेछ। ओलम्पिकलाई नै लक्षित गरेर सेन नदीलाई सफा गरिएको थियो। 16 दिनसम्म चल्ने ओलम्पिकमा कुल 32 खेलको 329 विधामा प्रतिस्पर्धा हुनेछ। पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि रहनेछ। ओलम्पिकमा 9 अर्ब युरो खर्च हुनेछ। मार्च पासमा नेपाली खेलाड़ी टेबल टेनिसका स्ट्याटु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटी एनओसीले यसअघि नै सार्वजनिक गरिसकेको छ। 16 दिनसम्म चल्ने ओलम्पिकमा स्ट्याटु र मनिता सहित एथलेटिकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्सा र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्। 7 खेलाड़ी सहित 27 जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ।
अब मौसम। आगामी 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। जाजरकोट भूकम्प प्रभावितलाई सरकारले दिने किस्ता रकम छिटो उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय नेतृत्वको आग्रह। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूद्वारा राजीनामा र ताइवानमा आएको गेमी आदिका कारण चीनमा करिब 3,00,000 मानिस विस्थापित। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।